आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
हर क्षण यीशु तपाईलाई नै, हर पल हर क्षण यीशु तपाईलाई नै सम्झन्छु। दुख माया मेरो सुमा, हर पल हर क्षण यीशु तपाईलाई नै। बुझने कोई थिए ना, निराश मा मेरो साथ दिने, कोई थिए ना मेरो दुख बुझने, कोई थिए ना निराश मा मेरो साथ दिने। तपाई बाहे कोही थिएन, निराशमा मेरो साथ दिने। पल पलमा साथ रहने, हर पल हर क्षण यीशु तपाईलाई नै। हर पल हर क्षण यीशु तपाईलाई नै, हर पल हर क्षण यीशु तपाईलाई नै सम्झन्छु दुख माया निरसमा हर पल हर क्षण यीशु तपाईलाई नै हर पल हर क्षण यीशु तपाईलाई नै हर पल हर क्षण यीशु तपाईलाई नै हर पल हर क्षण यीशु तपाईलाई
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा। श्रोता, तपाईँहरूले पठाउनुभएका सुन्दर पत्रहरूको लागि धेरै धेरै धन्यवाद अनि तपाईँहरूको सुझावको लागि पनि धेरै धेरै धन्यवाद। आउने दिनमा पनि यसरी नै आफ्ना सुझावहरू, आफूले प्राप्त गरेका आशिषका कुराहरू हामीलाई बाँड्नुहुनेछ अनि हामी तपाईँहरूको पत्रहरूको सदैव आशामा छौं, प्रतीक्षामा छौं। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी रोमी 9 अध्याय 1-5 पदबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। आज हामी परमेश्वरको वचन रोमीको पत्रको नयाँ खण्डबाट आरम्भ गर्न गइरहेका छौं। रोमी 9 अध्यायदेखि 11 अध्याय अति नै महत्वपूर्ण खण्ड हो। यसले ख्रिस्टियन सिद्धान्त वा शिक्षासँग व्यवहार गर्दैन, बरु यसले त्यस अगमबाडीसँग व्यवहार गर्दछ। अर्थात यो बाइबलको खण्ड हो जुनले प्रकट गर्दछ कि परमेश्वरले इसरायलसँग व्यवहार गर्ने काम पूरा गर्नुभएको छैन। उहाँ इसरायलसँग अब कुनै विशेष सम्बन्ध छैन। अह मित्र, परमेश्वरको इसरायल राष्ट्रको निम्ति महान योजना छ, अरू त के भविष्यमा पनि। अहिले जब हामी रोमी 9 अध्याय आरम्भ गर्छौं, तब यो कुराको ध्यान दिउँ कि यसले इसरायलसँग परमेश्वरको भूतकालको व्यवहारहरूमा उल्लेख गर्दछ। रोमी 10 अध्यायमा हामी देख्छौ परमेश्वरको इसरायलसँग वर्तमान व्यवहार र 11 अध्यायमा देख्छौ परमेश्वरको इसरायलसँग भविष्यमा हुने व्यवहारको। त आज हामी बाइबल अध्ययन रोमी 9 अध्याय 1 पदसम्मबाट देख्न गइरहेका छौं। रोमी 9 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, म ख्रिष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैन, मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ। यो प्रेरित पाउलबाट आउने औपचारिक परिचय जस्तो देखिन्छ, तर तपाईँले यो कुराको याद गर्ने पर्छ कि यो लेखेको यस समयमा उसलाई आफ्नै जातिहरूको शत्रुहरूको रूपमा दोष लगाइएको थियो। हामीलाई प्रेरित 23 अध्यायको 12 पदमा भनिएको छ, अनि जब दिन आयो यहुदीहरूले आपसमा गठा बाँधेर यसो भन्ने प्रतिज्ञा गरे, जहिलेसम्म हामी पाउललाई मार्दैनौ तहिलेसम्म हामी चैनले बस्ने छैनौ, हामीले खायौं अथवा पियौं भने हामीलाई धिक्कार हुनेछ। अहिले पाउल एक अभिव्यक्तको प्रयोग गर्छन् जुन उससँग मनपर्दो छ, म साँचो भन्दछु म ढाँट्दिन, भन्छन् म ख्रिष्टमा साँचो बोलिरहेको छु, मैले ढाँटेको छैन, मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ। दुई पदमा, मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ। मित्र, आफ्नो राष्ट्र र जातिको लागि यस महान प्रेतको पीड़ाको पर्याप्त रूपमा मूल्यांकन गर्न हाम्रो निम्ति असम्भव छ। तिनीहरूको नित्य अटुट सतावट र खेदोको उपस्थितिमा उसको धीरज यसको संकेत हो। उसले जान्दथे कि ख्रिष्ट र ख्रिष्टनीतिको विरूद्ध तिनीहरूले कस्तो सोच्थे वा कस्तो महसुस गर्थे, किनकि उसले एकपल्ट त्यही किसिमको ख्रिष्ट र ख्रिस्टियानिटीको विरूद्धमा प्रभुको विश्वासीहरूको विरूद्धमा सोच्दथे। मित्र, यहुदीहरूको ख्रिष्ट र ख्रिस्टियानिटीको विरूद्धमा कस्तो महसुस गर्दछन् सबै कुरा पाउललाई राम्ररी थाहा थियो। पाउल स्वयं एक फरिसी थिए, यहुदी अगुवा थिए, तर पाउल चाहन्थे कि जसरी तिनी ख्रिष्टमा आए र सत्यताको पाए त्यसरी नै तिनीहरू पनि ख्रिष्ट कहाँ आएको सत्यताको र अनन्त जीवन र उद्धार पाएको। यो पाउलको निम्ति एक बोझको कुरा थियो। तिनीहरूको सम्बन्धमा दुई पदमा भन्छन्, मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ। तीन पदमा भनिएको छ, म त यहाँसम्म पनि चाहन सक्थे कि मेरा भाइहरू मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित हौं र ख्रिष्टबाट परित्यक्त हौं। मित्र, यहाँ अनुवादमा खास समस्या छ। यदि तपाईँ वास्तविक अनुवाद चाहनुहुन्छ भने यो यहाँ छ, किनकि म एकपल्ट मेरो कुटुम्बहरू जस्तै अर्थात शरीर अनुसार मेरो जातिहरू जस्तै आफै स्वयं ख्रिष्टबाट श्रापित भएको थिएँ। यदि यस पदमा उल्लेख भएको कथन नै र खास ठिक अनुवाद भए म पाउलको कुरालाई कति पनि बुझ्दिन, किनकि पाउलले रोमी 8 अध्यायमा भनिसकेका छन् कि कुनै कुराले पनि परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन जुन प्रभु ख्रिष्टमा छ। अहिले पाउल भन्छन्, म आफै श्रापित थोक भएको भए पनि हुने थियो। यो व्यर्थको निरर्थकको कामना हो पाउलको। तिनी श्रापित हुन सक्दैन, यो तिमीले केही समय पहिले मात्र भनेका छौ पाउल। यदि यो निश्चय नै खालि अलंकारयुक्त भाव हो भने जब तिमी यस्तो कुरा भन्छौ तिमी कति पनि सच्चा इमान्दार होइनौ। तर प्रेरित पाउल सबै र सधैं सच्चा इमान्दार छन्। उसले अलंकारिक भावको प्रयोग गरेनन्। त्यसकारण म विश्वास गर्दछु कि तिनी यहाँ यो भनिरहेका छन्, एकपल्ट म स्वयं पनि मेरो आफ्नै जातिहरू जस्तै श्रापित थिए। म जान्दछु म श्रापित हुन सक्दिन र म चाहन्छु कि तिनीहरूले पनि ख्रिष्टलाई जान्न सकुन् र यो मेरो वर्तमान स्थितिमा हुन सकुन् अर्थात ख्रिष्टमा उद्धार पाएको जनको रूपमा। प्रोफेसर जे ए वेन्जेलले भने, मोसामा र पाउलमा प्रेमको नापको अन्दाज गर्न सजिलो छ। मोसाले उही भावनाको व्यक्त गरेथे, प्रस्थान 32 अध्याय 31 र 32 पदमा। अनि मोसा परमप्रभु कहाँ फर्की गएर यसो भने, हाय, यी मानिसहरूले ठूलो पाप गरेका छन्। तिनीहरूले आफ्ना निम्ति सुनका देवताहरू बनाएका छन्, तापनि तपाईँले तिनीहरूका पाप क्षमा गर्नुहुन्छ हुन्न भने त तपाईँले लेख्नु भएको पुस्तकबाट मेरो नौ निशानै मेटिदिनुहोस्। अनि 4-5 पदमा भनिएको छ, तिनीहरू इसरायलीहरू हुन् अनि पुत्र हुने अधिकार महिमाको दर्शन करार व्यवस्थाको प्रदान मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्नै हुन्। पूर्वजहरू यिनीहरूकै हुन् र ख्रिष्ट पनि शरीर अनुसार तिनीहरूकै वंशका हुनुहुन्छ। सर्वोच्च परमेश्वर जसको युगान युग स्तुति होस्, आमेन। मित्र, पाउलले प्रश्न खड़ा गर्दछन्, इसरायलीहरू को हुन्? त्यहाँ 8 कुराहरू छन् जुनले इसरायलीहरूलाई पहिचान गर्दछन्। पहिलो, धर्मपुत्रको हक। धर्मपुत्र राष्ट्रिय र राष्ट्रिय अस्तित्वसित सम्बन्ध राख्दथ्यो, बेग्लै व्यक्ति विशेषसित होइन। यदि त्यहाँ कुनै राष्ट्र छ जसलाई परमेश्वरले पुत्र भन्नुभएको थियो भने त्यो थियो इसरायल राष्ट्र। प्रस्थान 4:22 पदले भन्छ, तैले फारूलाई भन्, परमप्रभु भन्नुहुन्छ, इसरायल मेरो छोरा हो, मेरो जेठो छोरो। फेरि व्यवस्था 7:6 पदले भन्छ, परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हौ, परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरू मध्येबाट आफ्नो निम्ति एक विशेष जाति बनाउन भनी तिमीहरूलाई छान्नुभयो चुन्नुभयो। उहाँले होसे 11:1 पदमा भन्नुभयो, जब इसरायल बालक थियो तब मैले त्यसलाई प्यारो गरे र मिश्र देशबाट मैले मेरो छोरोलाई बोलाए। परमेश्वर पूरा राष्ट्रलाई छोरा पुत्र भन्नुहुन्छ। खास व्यक्ति इसरायली व्यक्ति विशेषलाई मात्र होइन, तर पूरा राष्ट्रलाई। अनि परमेश्वरले अरू जाति वा राष्ट्रलाई आफ्नो पुत्र भन्नुभएको छैन। धर्मपुत्रको अधिकार खालि इसरायललाई मात्र दिइएको थियो। दोस्रो, इसरायलको पहिचानको महिमा। यो चाहिँ तिनीहरूसँग परमेश्वरको शारीरिक उपस्थित थियो, जुन उजाड स्थानमा भेट हुने पालमा, पवित्र वासस्थानमा र पछिबाट मन्दिरमा प्रकट भएथ्यो। प्रस्थान 40 अध्याय 35 पदले भन्छ, अनि मसा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो र परमप्रभुको महिमाले पवित्र स्थान भरियो। मित्र, इसरायलका सन्तानहरू मात्र ती मानिसहरू हुन् जसले परमेश्वरको सदृश्य उपस्थितिको पाएका थिए। तेस्रो, इसरायलको पहिचान थियो करार। परमेश्वरले इसरायल राष्ट्रसँग केही खास करारहरू बनाउनु भएको छ र उहाँ त्यसको पूरा गर्न इरादा गर्नुहुन्छ। अनि तिनीहरूमध्ये धेरै पहिले पूरा भइसकेको छ। उहाँले भन्नुभयो कि उहाँ तिनीहरूलाई सबै मानिसहरूको निम्ति आशिष बनाउनुहुनेछ। उहाँले दाउदलाई भन्नुभयो, मसीहा उसको वंशमा आउनेछ। यी सबै प्रभु येशु ख्रिष्टमा पूरा भएको छ। परमेश्वरले धेरै इसरायलसँग करारहरू बनाउनु भएको थियो, अनि अब्राहमसँग, दाउदसँग र राष्ट्रसँग धेरै करार बाँध्नु भएको थियो, जस्तो कि उहाँले अरू कुनै मानिससँग गर्नुभएको छैन। मित्र, करारहरू इसरायललाई मात्र दिइएको छ र करार इसरायलको निम्ति हो। चौथो, इसरायलको पहिचान हो व्यवस्था। मोसेक व्यवस्था इसरायल राष्ट्रलाई दिइएको थियो। प्रस्थान 19 अध्यायको 5 पदले भन्छ, यसकारण अब यदि तिमीहरूले मेरा कुरा साँच्ची नै सुन्यौ र मेरो करार पालन गर्यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिँ मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरो हो। त्यसपछि परमेश्वर प्रस्थान 31 अध्याय 13 पदमा भन्नुहुन्छ, तैले इसरायलीहरूलाई यसो पनि भन्नु, तिमीहरूले निश्चय नै मेरो विश्राम दिन मान्नु, तिमीहरूले निश्चय नै मेरो विश्राम दिन मान्नु, तिमीहरूका पुस्ता पुस्ताको निम्ति मेरो र तिमीहरूका बीचमा यो एउटा चिन्ह हो, र म परमप्रभु नै तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाऊ। मित्र, यो पनि इसरायल राष्ट्रको लागि हो। मलाई एकजनाले सोधेका थिए, किन तपाई विश्राम दिन पालन गर्नुहुन्न? म यसको पालन गर्दैन किनभने म इसरायल राष्ट्रको सदस्य होइन। अर्कोले मलाई यो प्रश्न सोधे, के परमेश्वरले कहिले विश्राम दिनको परिवर्तन गर्नुभएको छ र? परमेश्वरले विश्राम दिनको परिवर्तन गर्नुभएको छैन, तर उहाँले निश्चय नै हामीलाई बदल्नु भएको छ। हामी ख्रिष्टमा छौं अनि त्यो नयाँ सम्बन्ध हो। उहाँले मोसाइक व्यवस्था इसरायललाई दिनुभएको थियो। पाँचौं, इसरायलको पहिचान हो परमेश्वरको सेवा। यसले राख्नुपर्ने सरोकार उजाड स्थानको भेट हुने पाल र मन्दिरमा आराधनासँग थियो। तिनीहरू पुजारीहरूको राज्य भन्नु पर्दथ्यो। प्रस्थान 19 अध्यायको 6 पदले भन्छ, तिमीहरू मेरो निम्ति पुजारीका एक राज्य र एक पवित्र जाति हुनेछौ। इसरायल राष्ट्र परमेश्वरको दृष्टिमा पतित भए, असफल रहे, तिनीहरूले परमेश्वरलाई लताए, तर परमेश्वरले आफ्नो उद्देश्यको त्याग्नु भएन कि तिनीहरू पुजारीहरू हुनेछन्। परमेश्वरले लेवीको कुललाई चुन्नुभयो र तिनीहरूलाई उजाड स्थानको भेट हुने पाल र पछिबाट मन्दिरको लागि देखभाल र सेवाको उत्तरदायित्व दिनुभयो। भविष्यमा ख्रिष्टको हजार वर्षीय राज्यमा इसरायल राष्ट्र एकपल्ट पृथ्वीमा परमेश्वरको पुजारी हुनेछ। अनि छैटौं, इसरायलको पहिचान हो प्रतिज्ञाहरू। पुरानो नियममा धेरै जग्गामा यी मानिसहरूको निम्ति बनाइएका प्रतिज्ञाहरू थुप्रै छन्। परमेश्वरले यहोशूलाई भन्नुभयो, यहोशू 1:2 पदमा, मेरो दास मोसा मर्यो, यसकारण उठ, त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इसरायलीहरूलाई दिने देशमा जा। इसरायलको सन्तानहरूले त्यो प्रतिज्ञाको मुलुकलाई आफ्नो अधिकारमा पार्नुपर्ने थियो, अनि यो पलिस्तिन मुलुक खास गरी यहुदीहरूलाई दिइएको थियो। सातौं, इसरायलीहरूको पहिचान हो पिता पुर्खाहरू। यसले विशेष गरी अब्राहम, इसहाक, याकूबको संकेत गर्दछ। आठौं इसरायलको पहिचान हो ख्रिष्ट मसीह। वहाँ शरीर अनुसार वा देहको रूपमा शरीरको रूपमा पृथ्वीमा आउनुभयो। जब उहाँ पृथ्वीमा आउनुभयो उहाँ यहुदी हुनुहुन्थ्यो। सामरी स्त्रीले इनारको छेउमा उहाँलाई यहुदी भन्नुभयो। पाउल होसियारपूर्वक भन्छन् कि हामी उहाँलाई कतै पनि अब शरीर अनुसार चिन्दैनौ। दोस्रो कोरन्थी 5:16 भनिएको छ, यसरी अब उपरान्त हामी कुनै मानिसलाई शरीर अनुसार चिन्दैनौ। हामीले ख्रिष्टलाई शरीर अनुसार चिनेको भए तापनि अब उहाँलाई त्यसरी चिन्दैनौ। पाओले येशूलाई परमेश्वरको रूपमा पहिचान गराउँछन् र पाओलको दृष्टिमा उहाँ ईश्वर मानव हुनुहुन्छ। योहना 1:14 हामीलाई भन्छ, अनि वचन देह हुन आयो र हाम्रो बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गर्यो र हामीले उहाँको महिमा पिताबाट आउनुभएको एक्लो पुत्रको जस्तो महिमा देख्यौं। मित्र, ख्रिष्ट इसरायल राष्ट्रमा मानवको रूपमा आउनुभयो। इनारको नजिकमा सामरी स्त्रीले उहाँलाई यहुदीको रूपमा चिन्दछन् र म सोच्दछु उहाँको बारेमा जुन तिनले भने त्यो सत्य हो, उहाँ यहुदी हुनुहुन्थ्यो। बाँकी पदहरू हामी अर्को दिन निरन्तर अध्ययन गर्नेछौ। प्रभुले धेरै धेरै गरेर आशिष दिनुभएको होस्।
मलाउँछन् रातभरि थामिएका निश्चल नगरहरू सलबलाउँछन् सुस्ताएका हिउँका अचल बगरहरू
आकाशिन्छ नौलो आशा छटपटिन्छन् तब खण्डहरू इतिहासका पानाहरूमा तोरिन्छ बिगत यादगार
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।